नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
सातै प्रदेशमा वर्ण उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त। चुनौतीपूर्ण समयमा कानून र विधिको सीमाभित्र रहेर नागरिकको हितमा परिणाममुखी काम गर्न सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको निर्देशन। देशभर मनसुनी वायुको प्रभाव, लगातारको वर्षाले जनजीवन प्रभावित, सतर्क रहन मौसमविदको आग्रह। अन्तर्राष्ट्रिय प्रसङ्गमा अस्ट्रेलियामा अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल कार्ड लागू गरिँदै विमानस्थलमा कागजी फारम भर्नुपर्ने झन्झट अन्त्य हुने। र विश्वकप विशेषमा 21 वर्षपछिको महाभिडन्त, फिफा विश्वकपको फाइनल टिकटका लागि बुधबार इङ्ल्यान्ड र अर्जेन्टिना आम्ने सामने हुँदै
कार्यक्रम सुरु गरौँ। सातै प्रदेशमा जलन उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन सम्बन्धी प्रसङ्गबाट। प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधा सम्पन्न वर्ण अर्थात् जलन उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालहरूमा वर्ण वार्ड सुदृढीकरणका लागि समेत आवश्यक योजना अगाडि बढाउन निर्देशन दिनुभयो।
प्रधानमन्त्री बालेन्द्र शाहले गम्भीर प्रकृतिका जलनका बिरामीहरूले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाहरू बीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिनु भएको छ। नागरिक मैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै उहाँले अस्पतालहरूमा सरसफाई, सेवा प्रवाहमा सुधार र डिजिटल प्रविधिको प्रयोग मार्फत सुशासन कार्यान्वयन गर्न ध्यान आकर्षण गराउनु भयो। विशेष गरी आर्थिक रूपमा कमजोर र विपन्न नागरिकको स्वास्थ्यमा पहुँच पुर्याउन प्रधानमन्त्री शाहले एउटा महत्त्वपूर्ण निर्देशन दिनुभएको छ। प्रधानमन्त्री शाहले विपन्न र असहाय नागरिकका लागि निजी अस्पतालहरूले बहिरङ्ग अर्थात् ओपिडी सेवाको कम्तीमा 10% सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। यसै गरी विभिन्न स्वास्थ्य प्रतिष्ठानका नाममा रहेको जग्गा अतिक्रमणको विषयलाई कानून बमोजिम समाधान गर्न पहल गरिने प्रतिबद्धता समेत प्रधानमन्त्री शाहले व्यक्त गर्नुभएको छ। छलफलका क्रममा पाटन, राप्ती, पोखरा, धरान स्थित बिबी कोइराला र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार र दक्ष जनशक्ति व्यवस्थापन बारे आफ्ना सुझावहरू प्रस्तुत गर्नुभएको थियो। उहाँहरूले अस्पताल सूचना व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयन र जग्गा अतिक्रमणका कारण संस्थागत विकासमा परेको प्रभाव बारे समेत प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो।
सरकारले सूचना प्रविधि र सञ्चार क्षेत्रका 2 महत्त्वपूर्ण नियामक निकायहरूमा नयाँ नेतृत्व चयन गरेको छ। मन्त्री परिषदको निर्णय अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त हुनुभएको छ। लामो समयदेखि रिक्त तथा राजनीतिक र कानुनी फेरबदलका कारण चर्चामा रहेका यी संस्थाहरूले नयाँ नेतृत्व पाएसँगै बदलिँदो प्रविधिको युगमा यिनीहरूको भूमिका कस्तो रहला भन्ने चासो बढेको छ। यसै विषयमा तयार पारिएको यो विशेष रिपोर्ट।
नवनियुक्त अध्यक्षद्वय अर्जुन घिमिरे र उमेश श्रेष्ठले आज सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाबाट नियुक्ति पत्र ग्रहण गर्नुभएको छ। नियुक्ति लगतै दूरसञ्चार प्राधिकरणका अध्यक्ष घिमिरेले पद तथा गोपनीयताको शपथ लिँदै कार्यभार सम्हाल्नु भएको छ। यही असार 24 गतेको मन्त्री परिषद बैठकले उहाँहरूलाई नियुक्त गर्ने निर्णय गरेको थियो। यसअघि अध्यादेश जारी भएसँगै प्रेस काउन्सिलका तत्कालीन अध्यक्ष कुमार शर्मा आचार्य सहितका पदाधिकारीहरू पदमुक्त भएपछि काउन्सिल नेतृत्वविहीन बनेको थियो। नयाँ सँगै सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले दुवै संस्थाका नेतृत्वलाई परिणाममुखी बन्न र नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको छ। प्रतिस्पर्धात्मक प्रक्रियाबाट आउनुभएका नेतृत्वसँग हाम्रो उच्च अपेक्षा छ। वर्तमान समयमा मिसइन्फर्मेसन अर्थात् गलत सूचना र डिसइन्फर्मेसन दुष्प्रचार सञ्चार क्षेत्रका प्रमुख चुनौती हुन्। प्रेस काउन्सिलले यसको पहिचान गरी सकारात्मक हस्तक्षेप गर्नुपर्छ। त्यस्तै दूरसञ्चार प्राधिकरणले पनि अल्पकालीन र दीर्घकालीन योजना बनाएर सेवाको गुणस्तर सुधार्न केन्द्रित हुनुपर्छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सेनाको भनाई। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको भनाई। प्रेस काउन्सिलको कमान्ड सम्हाल्न आइपुग्नु भएका पत्रकार उमेश श्रेष्ठ नेपाली संचार जगतमा डिजिटल पत्रकारिता र तथ्य जाँच अर्थात् फ्याक्ट चेकिङका विज्ञ मानिनुहुन्छ। त्रिभुवन विश्वविद्यालयबाट आम संचारमा स्नातकोत्तर गर्नुभएका श्रेष्ठले नेपाल फ्याक्ट चेकको सम्पादक तथा माई संचार ब्लगको सुरुवातकर्ताका रूपमा लामो समय काम गर्नुभएको छ। डिजिटल अनुसन्धान, डाटा पत्रकारिता र एआईको प्रयोगबारे पत्रकारहरूलाई तालिम दिँदै आउनुभएका श्रेष्ठको आगमनलाई मीडिया क्षेत्रले महत्त्वका साथ हेरेको छ। पदभार ग्रहण गर्दै उहाँले बदलिदो मिडिया परिदृश्य अनुसार पुराना कानून परिमार्जन गर्नु आफ्नो प्राथमिकता हुने बताउनुभयो। संचार माध्यमको स्वरूप डिजिटल भई पूर्ण रूपमा परिवर्तन भइसकेको छ, तर हाम्रो कानुनी संरचना पुरानै छ। पत्रकार आचार संहिताको प्रभावकारी कार्यान्वयन र पत्रकारितामा स्वनियमन सेल्फ रेगुलेसनको प्रणालीलाई सुदृढ बनाउनु मेरो मुख्य प्राथमिकता हुनेछ। काउन्सिलले सरकार र संचार जगत बीच विश्वासको पुलको रूपमा काम गर्नेछ। प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठको भनाई। सरकारले पनि हाल मिडिया काउन्सिल विधेयक र आम संचार विधेयकको मस्यौदामाथि छलफल अगाडि बढाइसकेकाले श्रेष्ठको कार्यकालमा कानुनी सुधारका कामले गति लिने अपेक्षा गरिएको छ। अर्कोतर्फ देशको दूरसञ्चार बजारलाई व्यवस्थित गर्ने र अरबौंको राजस्व जोडिएको नेपाल दूरसञ्चार प्राधिकरणको नेतृत्व सम्हाल्नुभएका अर्जुन घिमिरे सामु पनि उत्तिकै चुनौतीहरू छन्। उपभोक्ताहरूले भोग्दै आएको इन्टरनेट र मोबाइल सेवाको गुणस्तर सम्बन्धी समस्या समाधान गर्नु र नयाँ प्रविधिको विस्तारमा नीतिगत सहजता ल्याउनु उहाँको मुख्य कार्यभार हुनेछ। अध्यक्ष घिमिरेले आफू कानून र नीतिको परिधिभित्र रहेर सुशासन कायम गर्न दृढतापूर्वक लाग्ने प्रतिबद्धता जनाउनु भएको छ। दूरसञ्चार क्षेत्रमा रहेका विद्यमान कमी कमजोरीहरूलाई हटाउँदै म समस्या समाधानमा केन्द्रित हुनेछु। नागरिकमुखी, उत्तरदायी र प्रभावकारी दूरसञ्चार सेवा निर्माण गर्नु नै मेरो पहिलो प्राथमिकता हो, नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष अर्जुन घिमिरेको भनाई। प्रविधिको तीव्र विकाससँगै मिडियामा भित्रिएको मिथ्या सूचना र दूरसञ्चार क्षेत्रमा देखिएको गुणस्तरको संकट अहिलेको प्रमुख चुनौती हुन्। यी दुई प्राविधिक र संवेदनशील संस्थामा व्यावसायिक पृष्ठभूमिका व्यक्तिहरू पुग्नु सकारात्मक भए पनि उहाँहरूले नागरिकको हितमा कति स्वतन्त्र र निष्पक्ष काम गर्न सक्नुहुन्छ त्यो भने हेर्न बाँकी नै छ।
काठमाडौँ उपत्यका सहित देशका अधिकांश भूभागमा अहिले मनसुनी वर्षा जारी छ। मनसुनको न्यूनचापीय रेखा अर्थात् मनसुन ट्रफ नेपालको तराई भूभाग नजिक सरेकाले देशभर पानी पर्ने क्रम बढेको हो। वर्षाका कारण खोला नालामा बाढी आएको छ भने पहाडी भेगमा पहिरो जाँदा मुलुकका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। बाढी र पहिरोका कारण देशका 4 प्रदेशका 8 सडक खण्ड पूर्ण रूपमा बन्द भएका छन् भने 2 सडकमा एकतर्फी मात्रै सवारी सञ्चालनमा छ। यो पानी पर्ने क्रम कहिलेसम्म जारी रहला र देशका कुन कुन भागमा यसको कस्तो असर देखिएको छ त? प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो विशेष रिपोर्ट।
काठमाडौँ उपत्यका सहित देशका अधिकांश भूभागमा अहिले मनसुनी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही क्षेत्र बाहेक अन्य सबै प्रदेशका अधिकांश स्थानमा वर्षा रेकर्ड गरिएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि अर्थात् नेपालको तराई भूभाग नजिक रहेकाले वर्षा व्यापक भएको हो। विगत 24 देशका विभिन्न स्थानमा मध्यमदेखि अति भारी वर्षा मापन गरिएको छ। सबैभन्दा बढी मकवानपुर गढी र म्याग्दीमा समान 121 अर्थात् भारी वर्षा दर्ता भएको छ भने सुनसरीमा 117 र उदयपुरमा 106 वर्षा भएको छ। काठमाडौँको चन्द्रगिरीमा 93.6 पानी परेको छ भने पाल्पा, सिन्धुली, नवलपुर, झापा र चितवनमा पनि भारी वर्षा भएको छ। यो अविरल वर्षा र त्यसपछि आएको बाढी पहिरोका कारण देशका 4 प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। सम्भावित ठूलो बाढीको जोखिमलाई मध्यनजर गर्दै काभ्रेको बिपी राजमार्गमा सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। यस्तै मकवानपुरको कान्ति लोकपथ र सिन्धुपाल्चोकको अरणीको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। रोल्पाको घोराई रुकुम शहीद मार्ग, अर्घखाँचीको सालझण्डी ढोरपाटन सडक खण्ड र गुल्मीको मदन भण्डारी राजमार्ग पूर्ण रूपमा बन्द छन्। कास्कीको पोखरा ताङतिङ सडक खण्ड पनि पहिरोले ठप्प छ। पाल्पाको सिद्धार्थ राजमार्ग भने हाल एकतर्फी रूपमा सुचारु गरिएको छ। इलाम स्थित मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग गरिएको छ भने भोजपुर स्थित मध्यपहाडी लोकमार्ग एकतर्फी रूपमा खुला गरिएको छ। मौसमविदका अनुसार वर्षा गराउने यो मौसम प्रणाली दिउँसोभन्दा राति बढी सक्रिय हुने सम्भावना छ। आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा भारीदेखि अति भारी वर्षाको आकलन गरिएको छ। मनसुन सक्रिय भई भारी वर्षाको सम्भावना कायमै रहेकाले गृह मन्त्रालय र नेपाल प्रहरीले तटीय क्षेत्र र कमजोर भिरालो जमिन आसपासका बासिन्दालाई सजग रहन सचेत गराएको छ।
सरकारले आर्थिक क्षेत्रसँग सम्बन्धित विभिन्न चारवटा ऐन र एउटा नियमावली खारेज गर्ने गरी संघीय संसदमा विधेयक दर्ता गरेको छ। प्रतिनिधि सभामा दर्ता भएको अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक 2083 मार्फत कानुनी जटिलता हटाउन, राजस्व प्रशासनलाई प्रविधि मैत्री बनाउन र पुराना कानुनहरूलाई संघीयता अनुकूल परिमार्जन गर्न लागि अर्थ मन्त्रालयले जनाएको छ। कार्यक्रममा एउटा अन्तर्राष्ट्रिय सम्बन्धी प्रसङ्ग। अस्ट्रेलिया सरकारले आगामी 12 देखि 18 महिनाभित्र सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्ने घोषणा गरेको छ। यससँगै विमानस्थलमा लामो समयदेखि प्रयोग हुँदै आएको कागजी यात्रु कार्डको व्यवस्था क्रमशः अन्त्य गरिनेछ। विश्वभरिका पर्यटक तथा यात्रुलाई प्रभावित पार्ने यो निर्णय सम्बन्धी थप विवरण सहितको यो रिपोर्ट।
अस्ट्रेलियाका गृह मामिला मन्त्री टोनी वर्कका अनुसार विमानस्थलको यात्रु व्यवस्थापन प्रणालीलाई आधुनिकीकरण गर्न सरकारले आगामी 4 वर्षमा 5,61,00,000 अस्ट्रेलियाली डलर लगानी गर्ने योजना बनाएको छ। सोही लगानी अन्तर्गत देशभर डिजिटल यात्रु कार्ड पूर्ण रूपमा लागू गर्न लागि हो। यो निर्णय अस्ट्रेलिया ट्राभलर डिक्लेरेसन प्रणालीको सफल परीक्षण पछि गरिएको हो, जसको प्रयोग हालसम्म 4,50,000 भन्दा बढी यात्रुले गरिसकेका छन्। डिजिटल यात्रु कार्ड मार्फत अब यात्रुले आफ्नो यात्रा सुरु हुनुभन्दा 3 दिन अघि नै व्यक्तिगत विवरण र भन्सार सम्बन्धी अनिवार्य घोषणा अनलाइनबाटै भर्न सक्नेछन्। यसले विमानस्थलमा ओर्लिए पछि कागजी फारम भर्ने झन्झट हटाउनेछ। सन् 2026 अन्त्यसम्म पर्थ र एडिलेड पुग्ने उडानहरूमा यो प्रणाली विस्तार गरिनेछ। त्यसपछि आगामी 12 देखि 18 महिनाभित्रै सम्पूर्ण अन्तर्राष्ट्रिय विमानस्थल र समुद्री बन्दरगाहमा यसलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याइनेछ। यो आधुनिकीकरणले सन् 2032 ब्रिस्बेनमा हुने ओलम्पिक तथा प्यारा ओलम्पिक खेलका क्रममा बढ्ने अन्तर्राष्ट्रिय यात्रुको चाप व्यवस्थापन गर्न सीमा सुरक्षा निकायलाई ठूलो सहयोग पुर्याउने सरकारको विश्वास छ। अस्ट्रेलियाका व्यापार तथा पर्यटन मन्त्री डन फारेलले आगमन प्रक्रियालाई सरल र छिटो बनाउँदा यसले अस्ट्रेलियालाई अझ सहज र आकर्षक पर्यटन गन्तव्य बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।
कार्यक्रमको अन्त्यमा फिफा विश्वकप सम्बन्धी प्रसङ्ग। झन्डै 2 शताब्दी लामो कूटनीतिक उतार चढाव, 6 दशक लामो फुटबल वैमनस्यता र मैदानभित्रको जादु, विवाद र ड्रामा हो विश्व फुटबलका 2 महाशक्ति, डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र लयमा रहेको इङ्ल्यान्ड 21 वर्षपछि पहिलो पटक मैदानमा आमन्य सामन्य हुँदैछन्। त्यो पनि फिफा विश्वकप 2026 सेमी फाइनल जस्तो निकै ठुलो मञ्चमा। एटलान्टामा हुने यो महाभिडन्त केवल फाइनलको टिकटका लागि मात्र होइन, फुटबल इतिहासकै सबैभन्दा ठुलो प्रतिष्ठाको लडाईँ पनि हो। यो बहुप्रतीक्षित खेलको इतिहास, विवाद र वर्तमान समीकरणबारे विश्लेषण गर्दैछन् सहकर्मी दिनेश लुइटेल।
इङ्ल्यान्ड र अर्जेन्टिना बीच फुटबल प्रतिद्वन्दिताको कथा सन् 1966 विश्वकपबाट सुरु हुन्छ। इङ्ल्यान्डको वेम्बली स्टेडियममा भएको त्यो क्वार्टर फाइनल खेललाई अर्जेन्टिनामा आज पनि द रोबरी अफ द सेन्चुरी अर्थात् शताब्दीकै डकैती भनिन्छ। अर्जेन्टिनी कप्तान एन्टोनियो राटिनले रातो कार्ड पाएपछि मैदान छाड्न अस्वीकार गर्दा खेल 8 मिनट रोकिएको थियो। यही खेलको विवादपछि फुटबलमा पहिलो पटक पहेँलो र रातो कार्डको नियम जन्मियो। खेलपछि इङ्ग्लिस म्यानेजर अल्फ राम्सेले अर्जेन्टिनी खेलाडीलाई जनावरसम्म भन्नुले दुश्मनीको बिउ कतिसम्म गहिरो थियो भन्ने प्रश्न पार्छ। तर यो दुश्मनीले खेलकुदको सिमाना तब पार गर्यो जब सन् 1982 फकल्यान्ड टापुलाई लिएर दुई देश बीच युद्ध भयो। त्यसको 4 वर्षपछि अर्थात् 1986 विश्वकपमा डिएगो मेराडोनाले मैदानमै बदला लिए। फुटबल इतिहासकै सबैभन्दा चर्चित र विवादित ह्यान्ड अफ गड गोल र त्यसको ठिक 4 मिनटपछि 5 जना डिफेन्डर र गोलकिपरलाई छक्याउँदै गरेको गोल अफ द सेन्चुरीले अर्जेन्टिनालाई जित मात्र दिलाएन, विश्वकपको उपाधि नै चुमायो। यो श्रृङ्खला सन् 1998 पनि दोहोरियो, जहाँ डेभिड बेकहामले डिएगो सिमियोनीलाई फल गरेपछि रातो कार्ड पाए र इङ्ल्यान्ड पेनाल्टीमा पराजित भयो। यद्यपि सन् 2002 तिनै बेकहामले पेनाल्टी मार्फत गोल गर्दै अर्जेन्टिनालाई समूह चरणबाटै बाहिर पठाएर पुरानो बदला लिए। इतिहासको यो लामो ग्याप पछि जारी विश्वकपको सेमी फाइनलमा कथा बदलिएको छ, तर थ्रिल उस्तै छ। एकातिर छन् फुटबल इतिहासकै महान खेलाडी 39 वर्षीय लियोनल मेसी, जो आफ्नो खेल जीवनको अन्तिम विश्वकपमा अर्जेन्टिनालाई लगातार 2 पटक फाइनल पुर्याउन प्रतिबद्ध देखिन्छन्। अर्कोतिर ह्यारी केनको कप्तानीमा जुड बेलिङ्गहामको युवा जोस र युवा आक्रामक इङ्ल्यान्ड, जसले क्वार्टर फाइनलमा नर्वेलाई पाखा लगाउँदै आफ्नो बलियो उपस्थिति जनाइसकेको छ। विगतका खेलहरूमा जस्तै यसपटक पनि मैदानमा रणनीति मात्र होइन, खेलाडीहरूको भावना र मानसिक दृढताको ठूलो परिचय हुनेछ। मेसीको विरासत र बेलिङ्गहामको युवा जोस बीचको यो टक्करले विश्वभरका फुटबल प्रशंसकहरूलाई टेलिभिजन स्क्रिनमा बाँधेर राख्ने निश्चित छ।
हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।